أوكي. الحمد لله وكفى وسلام على عباده الذي اصطفى، أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. يا أيها الذين أوتوا الكتاب آمنوا بما نزلنا مصدقا لما معكم من قبل أن نطمس وجوها فنردها على أدبارها أو نلعنهم كما لعنا أصحاب السبت وكان أمر الله مفعولا. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه. تو پچھلی کلاس میں ہم نے آیت نمبر 46 تک پڑھ لیا تھا، اس کا مینلی صرف ترجمہ اور خلاصہ تفسیری تھی اور تمہارے کو مسائل بہت مختصر تھے. تو اس میں یہود کی جو شرارتیں تھیں نبی علیہ الصلوۃ والسلام اور مسلمانوں کے خلاف، تو ان کا تذکرہ تھا کہ وہ نا زو معنی بات کیا کرتے تھے، ایسی بات جس کے ایک سے زیادہ معنی نکل سکتے ہیں. تو مسلمانوں کے سامنے آ کر کہ اپنے آپ کو مسلمان ظاہر کرتے تھے اور ایسے الفاظ استعمال کرتے تھے کہ مسلمان جو سادہ لوگ مسلمان تھے وہ سمجھتے تھے کہ یہ تو بڑی اچھی بات کر رہے ہیں، ٹھیک ہے. جیسے راعنا، کہ ہماری طرف جو ہے وہ ہماری رعایت کیجئے، لیکن نیت یہ دل میں رکھتے تھے کہ ہم تو راعنا کہہ رہے ہیں، یعنی ذرا سا زبان ٹیڑھی کر کے منہ بدل کر کے نا راعنا کہہ رہے ہوتے تھے. لیکن چونکہ جو مدینہ منورہ یا مکہ مکرمہ کے لوگ تھے وہ اس لفظ سے اتنے واقف نہیں تھے، تو وہ اس کو راعنا سمجھتے تھے، ٹھیک ہے. حالانکہ یہ راعنا کہہ رہے ہوتے تھے، اس کا مطلب ہوتا ہے اے ہمارے چرواہے، اے ہماری بکریوں کو چرنے والے، یعنی ہماری خدمت کرنے والے، ٹھیک ہے. تو اس طرح سے وہ مذاق اڑایا کرتے تھے، کوشش کرتے تھے مذاق اڑانے کی. تو اللہ تعالیٰ نے ان کا پول کھول دیا اور مسلمانوں کو منع کیا کہ ان کے الفاظ کی طرح تم رپیٹ نہ کرو. تو الفاظ کے استعمال میں احتیاط کرنے کی اس میں ہمیں تعلیم ملتی ہے کہ کوئی ایسا لفظ استعمال نہیں کرنا چاہیے کہ جس سے جو ہے نا کوئی نگیٹو معنی نکلتے ہوں، ٹھیک ہے. اسپیشلی جب ہم اپنے بڑوں کے ساتھ ہوتے ہیں، ٹھیک ہے، بزرگوں کے سامنے، تو ان کے سامنے تو اور بھی زیادہ احتیاط کرنے کی ضرورت ہے، ٹھیک ہے. تو یہ ایک تو اس میں یہود یعنی جو کافر تھے تو ان کی نگیشن کی گئی تھی، اور دوسری طرف جو ہے مسلمانوں کے لیے بھی ایک تعلیم تھی، ادب والی تعلیم. تو ادب جو ہے، ادب یہ دین و کل ہوا ہے کہ دین تو سراسر ادب ہے، تو ادب آداب کی جو رعایت رکھتا ہے پھر وہ دین کے اندر آگے بڑھتا ہے، ترقی کرتا ہے، اور جو آداب کی رعایت نہیں رکھتا تو وہ ترقی نہیں کر پاتا. وجہ سے اگر آپ لوگوں نے اجتماع کے اندر جو بالکل ابتدائی بیانات تھے، تو ان میں غالباً پہلے ہی بیان تھا حضرت مولانا پروفیسر اسلم صاحب کا، تو صاحب اس کو موقع ملا تھا اسے تھوڑا سننے کا. تو اس میں حضرت یہ فرما رہے تھے نا کہ جو آداب ہوتے ہیں تو ان کو بار بار پڑھتے رہنا چاہیے، بار بار ان کی تکرار کرتی رہنی چاہیے، کیونکہ یہ ذہن سے نکل جاتے ہیں، بھول جاتا ہے انسان، ٹھیک ہے. تو ریپیٹیشن ہوتی رہے تو پھر العلم یزید بالتکرار، علم جو ہے وہ تکرار سے بڑھتا ہے، ریپیٹیشن سے بڑھتا ہے. تو آداب اتنی اہم چیز ہیں کہ ان کا خیال رکھنا لازمی ہے، اور یہ اس وقت تک ہمیں مستحضر نہیں ہوں گے جب تک ہم ان کی بار بار جو ہے وہ تکرار نہ کرتے رہیں. تو با ادب با نصیب جو ہمارے حضرت کی کتاب ہے، اور رہے سلامت والی نسبت، اس کے اندر بھی آداب کو کچھ تذکرہ ہے. جو شجرہ طیبہ ہے اس میں بھی حضرت نے آداب کو لکھا ہے، اور تصوف و سلوک اس میں بھی آداب کو لکھا ہے. تو پروفیسر اسلم صاحب بھی فرما رہے تھے نا کہ تین کتابوں کے اندر جو طریقت کے سلوک کے آداب ہیں وہ حضرت نے جو لکھے ہیں نا، تو کوئی وجہ ہے نا، جبھی تو اتنی زیادہ اس کی تکرار کری ہے، یعنی اپنی تین الگ الگ کتابوں کے اندر آداب کو رپیٹ کیا ہے، وہی آداب ہیں، کوئی نئے آداب نہیں ہے، وہی رپیٹ ہوئے ہیں تین کتابوں کے اندر. تو جو چیز کی تکرار ہوتی ہے اس سے اس کی اہمیت اور بھی زیادہ ظاہر ہوتی ہے. بہرحال آگے فرمایا یہاں جو ابھی ہم نے آیت تلاوت کری تھی، یا ایھا الذین اوتوا الکتاب، کہ اے وہ لوگوں کہ جن کو کتاب دی گئی، یعنی اہل کتاب، آمنو، ایمان لے کر کے آؤ، کیونکہ ان کے پاس جو کتاب تھی یہ کتاب نبی علیہ الصلوۃ والسلام کی دنیا میں آ جانے کے بعد ان کے لیے کافی نہیں تھی، ٹھیک ہے، کہ یہ ایمان والے کہلائیں گے، صرف اپنی ان کتابوں پر ایمان لاتے ہوئے ایمان والے کہلائیں گے، نہیں، اب جو ہے جو دور حاضر کے جو زندہ نبی ہیں، جو نئے نبی آئے ہیں، ان کو بھی ماننا ان کو ایمان میں داخل کرے گا، اگر ان کو نہیں مانو گے تو پھر تم ایمان والے نہیں کہلاؤ گے بلکہ کافر کہلاؤ گے، اگر ان کا تم نے انکار کر دیا تو اہل کتاب کو ایمان لانے کا حکم دیا جا رہا ہے، دعوت دی جا رہی، آمنو بما نزلنا مصدقا لما معکم، کس چیز کے اوپر ایمان لے کر کے آؤ، بما اس چیز پر جو ہم نے نازل کری، یعنی قرآن، ٹھیک ہے، مصدقا تصدیق کرنے والی ہے وہ، لما معکم من قبلی، اس چیز کی جو کہ تمہارے پاس پہلے سے ہے، یعنی تمہاری جو تورات ہے، تمہاری انجیل ہے، اس کے اندر جو تمہیں مضامین بتائے گئے ہیں، رائٹ، ان سب کی یہ تصدیق کرنے والی ہے، ٹھیک ہے، جو اخلاقیات کی تدریس کی گئی ہے ان کتابوں کے اندر، وہی اخلاقیات جو ہیں وہ قرآن کے اندر بھی ان کو ری انفورس کیا جا رہا ہے، اور جو پچھلی کتابوں کے اندر تمہیں پیشن گوئیاں بتائی گئی تھیں کہ ایسے نبی آنے والے ہیں، ایسے حالات ہونے والے ہیں، ان نبی کے یہ صحابہ ہوں گے، ان کی ایسی ایسی نشانیاں ہوں گی، جس جگہ پہ وہ نبی آئیں گے اس جگہ کی نشانیاں ایسی ہوں گی، حالات اس وقت دنیا کے ایسے بن چکے ہوں گے، یہ ساری چیزیں جو ہیں وہ تمہاری کتابوں کے اندر پہلے سے موجود ہیں، یہ قرآن جو آیا ہے تو یہ ان سب کی تصدیق کر رہا ہے، ٹھیک ہے، کیونکہ اس قرآن کے آنے کے ساتھ ساتھ جو ہے جو نبی آئے ہیں ان نبی کی ذات کے اوپر اور ان کے حالات کے اوپر وہ ساری چیزیں جو ہیں وہ صادق آتی ہیں، تو پچھلی کتابوں کی تصدیق ہو رہی ہے نا اس طریقے سے، تو ٹھیک ہے، تو لما معکم من قبل، اللہ تعالیٰ یہ کہہ رہے ہیں مان لو، ٹھیک ہے، اس کتاب کو جو کہ تمہاری اپنی کتابوں کی تصدیق کرتی ہے، قبل نہیں، ان نقمسا وجوہن، نہیں سوری، لما معکم پہ بات ختم ہو گئی تھی، اس کتاب کی جو تمہارے پاس ہے، من قبل جو ہے وہ آگے سے ہے جڑا ہوا، ٹھیک ہے، یعنی آلریڈی جو ہے یہ نہیں تھا اس کے ترجمے کے اندر، بلکہ اب اگلی بات شروع ہو رہی ہے، من قبل ان نقمسا وجوہن، اس سے پہلے کہ ہم مٹا ڈالیں تمہارے چہروں کو، ہم مسخ کر دیں تمہارے چہروں کو، فنا ردہا، پھر ہم پلٹ دیں تمہارے چہرے کو، ردہا، ردہ یا ردو، رد کر دیں، پلٹ دیں، رد کرنا کہتے ہیں نا، جیسے کوئی چیز آپ کسی کو دیں تو وہ آپ کو واپس لوٹا دیں، ٹھیک ہے نا، اس کو کہتے ہیں اس نے رد کر دیا، تو چہرے کو رد کر دیں، یعنی ہم چہرے کو پلٹا دیں، علی ادبارہا، پیٹ کی طرف، بیک سائڈ کی طرف، 180 ڈگریز ٹرن کر دیں تمہارے چہرے کو، او نلعنہم، یا ہم لعنت کر دیں ان کے اوپر، کما لعننا، تمہارے چہروں کے اوپر لعنت کر دیں، ٹھیک ہے، یا تمہاری قوم کے اوپر لعنت کر دیں، نلعنہم کما لعننا اصحاب السبت، جیسے کہ ہم نے لعنت کری تھی ہفتے والوں کے اوپر، ٹھیک ہے، جو ہفتے والوں کا ذکر ہے نا، اصحاب السبت، کہ جن کو کہ وہ بندر کی طرح بنا دیا تھا اللہ تعالیٰ نے، چہرے ان کے مس کر دیے تھے، کیونکہ ان کو ہفتے کے دن جو ہے وہ مچھلیاں پکڑنے سے منع کیا گیا تھا، لیکن انہوں نے جو ہے وہ دیر ہوشیاری کرنے کی کوشش کری تھی، ہے نا، اللہ تعالیٰ کے ساتھ جو ہے وہ ہوشیاری دکھانے کی کوشش کری تھی، وہ اپنے مچھلیوں کو کسی نہ کسی طریقے سے وہ ٹریپ کر لیتے تھے اور پھر اتوار کے دن پکڑ لیا کرتے تھے، ٹھیک ہے، تو وہ اصحاب السبت لوگ تھے، یعنی سبت بھی جس کو کہتے ہیں، یہ آج کل جو جوز ہیں تو انگریزی میں یہ اپنے ہبریو لینگویج میں اس کو سبت کہتے ہیں، سبت، کہ ہفتے کے دن جو ہے نا چھٹی ہے، ہر چیز کی چھٹی، حتیٰ کہ اگر ایلیویٹر بھی ان کو استعمال کرنی ہوگی نا تو خود سے بٹن نہیں دبائیں گے، کیونکہ میکینیکل چیزوں کو استعمال کرنا جو ہے وہ منع ہے ان کے ہفتے کے دن، تو ہفتے کے دن نا یہ ایلیویٹر کے سامنے آ کے کھڑے ہو جائیں گے اور انتظار کریں گے کہ کوئی اور آئے، اس کا بٹن دبائے، وہ کھلے تو پھر یہ اندر جائیں، ठीक है, यानी ऐसे आज के दौर में अभी भी, कल भी हम कुछ या अपने रिश्तेदारों के साथ बैठे हुए थे तो वो बता रहे थे कि दफ्तर के अंदर वो एक जू है और वो इतना ही फॉलोज द सैबथ टू द टीथ, ठीक है, यानी एग्जैक्ट मोमेंट तक जो है ना, जब हफ्ते का दिन शुरू होता है तो वो अपने ऊपर पाबंदियां लागू कर लेता है, और हफ्ते के दिन का जो जो इख्तिताम होता है, सूरज डूबता है ना जिस वक्त, तो उस वक्त तक वो पाबंदियां जो है वो अपने ऊपर लगा के रखता है। जब सूरज डूब जाता है, हफ्ते का दिन खत्म हो जाता है, तो फिर वो बैक टू नॉर्मल लाइफ आ जाता है। इतना पाबंदी के साथ जो है वो सैबत को ऑब्जर्व कर रहा होता है, ठीक है। तो ये असहाबु सब्त जो है वो उस वक्त के असहाबु सब्त की बात हो रही है यहाँ पर, जिनको कि अजाब आया था, लेकिन यही सैटरडे वाला सिस्टम जो है वो आज भी जूस के अंदर चल रहा है। वकान अमरुल्लाही मफ़ऊला, और अल्लाह ताला का अमर यानी अल्लाह ताला का जो हुक्म है ना, तो वो तो मफ़ऊल है, यानी जिसके ऊपर अमल किया जाए, जिसको के काम में लाया जाए, मफ़ऊल एक्टेड अपॉन, ठीक है। तो अल्लाह का हुक्म तो होकर ही रहता है, ऐसा नहीं हो सकता कि अल्लाह ने हुक्म दे दिया और उसके बाद फिर ना वो चीज़ जो है नहीं हुई, ठीक है। तो यहाँ पर कौन से वाले हुक्म की बात हो रही है जी, आपसे अगर पूछें अल्लाह ताला के हुक्म पे अमल करते हैं, अल्लाह ताला ने हुक्म दिया नमाज़ पढ़ो, हम तो नहीं पढ़ते, कितने मुसलमान हैं नहीं पढ़ते। तो काना अमरुल्लाह मफूला, यहाँ पर कह रहे हैं अल्लाह ताला के हुक्म पर तो, सॉरी, अल्लाह का हुक्म तो होकर ही रहता है, तो फिर यहाँ पे कौन से वाले हुक्म की बात हो रही है जो होकर के ही रहता है। नमाज का हुक्म कितने मुसलमान हैं जो नमाज नहीं पढ़ते, सच बोलने का हुक्म कितने मुसलमान हैं, बल्कि कितने इंसान हैं, क्योंकि अल्लाह ताला ने इंसानों को हुक्म दिया ना सच बोलने का, कितने इंसान हैं जो सच नहीं बोलते, ठीक है। तो हुक्म तो पूरा नहीं होता, तो फिर यहाँ पे कौन से वाले हुक्म की बात हो रही है कि अल्लाह ताला का हुक्म तो पूरा होकर रहता है, तकदीर वाला हुक्म। अच्छा नहीं, तकदीर तो एक रिकॉर्ड है, ठीक है, तो वो उसको हुक्म तो नहीं कहा जा रहा होता, हुक्म का लफ्ज़ उसके लिए इस्तेमाल नहीं होता। हुक्म का लफ्ज़ वो जो दो किस्म के हुक्म होते हैं, भूल गए, दो किस्म के हुक्म होते हैं, तो यहाँ पर उनमें से एक किस्म की बात हो रही है, ठीक है। तकवीनी हुक्म, जो अल्लाह ताला का तकवीनी हुक्म होता है ना, वो पूरा होकर के रहता है, उसको कोई नहीं रोक सकता। जबकि नमाज पढ़ना और सच बोलना और गुनाह ना करना, ये सारे क्या है, ये तशरीई हुक्म है, तशरीई हुक्म, और तशरीई हुक्म जो है ये अल्लाह ताला ने इंसानों और जिन्नों के इख्तियार पर छोड़े हैं, ठीक है, कि वो अगर उसके ऊपर अमल करेंगे तो फ़ायदा पाएंगे, अमल नहीं करेंगे तो नुकसान पाएंगे, ठीक है। तो तकवीनी हुक्म जो है अल्लाह ताला के, वो पूरे हो करके रहते हैं, उनसे कोई सिर मुंह इनहराफ नहीं कर सकता, ठीक है। तो ये तर्जुमा हो गया, अब इसके थोड़ा सा तफसीर के, ऐ वो लोगों जो किताब यानी तौरात दिए गए हो, क्योंकि यहाँ पर ईसाइयों से नहीं बल्कि यहूदियों से खिताब है, तो तौरात तो यहूदियों को ही दी गई थी, यानी उनको वो तौरात तक ही मानते हैं ना, उसके आगे इंजील को तो मानते नहीं है। तो तौरात दिए गए हो तुम इस किताब यानी कुरान पर ईमान लाओ जिसको हमने नाजिल फरमाया है, और तुमको इस पर ईमान लाने से वहशत नहीं होनी चाहिए, ठीक है, यानी कि तुम इसे ईमान लाने से जो है वो इतना पेंतरे बदल रहे हो और इतना अवॉइड करने की इसको कोशिश कर रहे हो, ठीक है, तुम्हें तो नहीं होनी चाहिए इससे कोई वहशत। वहशत कहते हैं कि भाग जाने की कैफियत, जैसे कि वो होता है ना कि नमाज पढ़ा और उसके बाद तो फौरन ही भागे, दुआ मांगने के लिए भी मुसल्ले पर नहीं बैठते, मस्जिद में जो है वो तस्बीह करने के लिए भी नहीं बैठते, दुआ भी नहीं मांगते, बस सलाम फेरा और भागे। तो ये हमारे मशाइख क्या कहते हैं कि ये अलामत है कि इस बंदे को ना अल्लाह ताला से वहशत है, ये बैठना नहीं चाहता अल्लाह ताला के सामने, ठीक है ना, तो इसको वहशत की कैफियत कहते हैं। तो उसी तरीके से इन लोगों को कहा जा रहा है कि तुमको इस पर ईमान लाने से वहशत नहीं होनी चाहिए, क्योंकि हमने इसको ऐसी हालत पर नाजिल फरमाया है कि वो सच बतलाती है उस किताब को जो तुम्हारे पास है, ठीक है ना, यानी तौरात के अंदर जो कंटेंट्स हैं और उन कंटेंट्स की जो एक्सप्लेनेशंस हैं, जो मज़ीद डिटेल्स में जैसे हदीस की फॉर्म के अंदर तुम्हारे पास मौजूद हैं तुम्हारे ज़माने के नबियों की, औलिया की जो बातें हैं, ठीक है ना, इन सब की वो तस्दीक करती है ये वाली किताब कुरान। तो यानी तुम्हारी असल किताब के लिए वो मुसद्दिक है, तस्दीक करने वाली। बाकी तहरीफ का हिस्सा इससे अलग है, यानी जो तहरीफ कर दिया तुमने तो वो तो तुम्हारी असल किताब का हिस्सा है ही नहीं ना, वो तो तुमने ऊपर से गढ़ लिया है, तो उसकी भी थोड़ी तस्दीक करेगी कुरान, उसका तो थोड़ी तस्दीक करेगा कुरान, बल्कि कुरान तो जो सच है उसी की तस्दीक करेगा ना। तो तहरीफ की बात नहीं हो रही, बल्कि असल वाले तौरात की बात हो रही है कि उसकी तस्दीक करती है। और असल तौरात के बहुत सारे हिस्से जो हैं वो मौजूद उस वक्त भी थे और आज भी काफ़ी हद तक मौजूद हैं असल तौरात वाली बातें, बल्कि कहते हैं, मैंने खुद पढ़ा नहीं है, लेकिन जो गॉस्पल ऑफ बार्नबास कहते हैं तो जी वो तो कहते हैं जी बिल्कुल ही सही हालत में अभी तक मौजूद है। खैर, बाकी तहरीफ का ऐसे अलग है। सो तुम कुरान पर इस अमर यकीनी होने के होने से पहले पहले ईमान ले आओ, ठीक है, अमर गैर यकीनी के होने से पहले पहले ईमान ले आओ कि इस, यानी इससे पहले पहले ईमान ले आओ, इसके लिए इससे पहले पहले ईमान ले आओ एक अमर गैर यकीनी। अब ये अमर गैर यकीनी क्या है, बाद में बात होती है, कि हम तुम्हारे चेहरों पर के नक्शो नगार यानी आँख नाक वगैरह को बिल्कुल मिटा दें और इन चेहरों को उनकी उल्टी जाने यानी गुद्दी की तरफ सफ़ा चट बना दें, यानी उनको फेर दें या उनको जो है बिल्कुल फ्लैट फेस किसी तरीके से कर दें, ठीक है ना, यानी बेसिकली चेहरे को मस्क कर दें, उसकी उसका हुलिया बिगाड़ दें। या उन ईमान ना लाने वालों पर हम ऐसी ख़ास तौर की लानत करें जैसी लानत उन हफ्ते वालों पर की गई थी जो यहूद में गुजर चुके हैं, जिनका जिक्र सूरह बकरा में आ चुका है, यानी उनकी तरह इनको भी बंदर की शक्ल बना दें, ठीक है, और अल्लाह ताला का जो हुक्म सादिर हो जाता है वो पूरा ही होकर रहता है। अच्छा, हम भी बचपन में समझते थे और कुछ लोग शायद अभी भी समझते हो कि ये जो अस्हाब सब को बंदर का अल्लाह ताला ने बना दिया ना, बंदर बना दिया, तो ये जो दुनिया में बंदर है ना ये वही लोग हैं असल, ठीक है, ऐसा नहीं है। बल्कि हकीकत क्या थी कि बंदर तो उस वक्त भी मौजूद थे दुनिया में, ये बंदर बाद में पैदा नहीं हुए, ठीक है ना, ये जो इंसान के अलावा जितनी मखलूक़ात इस दुनिया में मौजूद है ना ये पहले दिन से मौजूद है, जब से दुनिया बनाई गई है ना ये उस वक्त से मौजूद है सारी की सारी, चाहे वो बैक्टीरिया की फॉर्म में हो चाहे वो किसी डायनासोर की साइज की चीज हो, वो उस वक्त से मौजूद है, कोई चीज बाद में डेवलप नहीं हुई है, ठीक है। तो बंदर जो है वो शुरू दिन से मौजूद हैं, तो इन लोगों को अल्लाह ताला ने उन एग्जिस्टिंग बंदरों की शक्ल का बना दिया था और फिर ये लोग जो है ना सारे के सारे थोड़े दिन के बाद फिर मर गए थे, इनमें से कोई फिर जिंदा नहीं रहा था कि अब ये उनकी नस्ल चलती रही आगे, ऐसा कुछ नहीं हुआ था। तो फरमाते हैं कि अल्लाह ताला का जो हुक्म सादिर हो जाता है वो पूरा ही होकर रहता है, अजाब का हुक्म हो या तकमीनी हुक्म हो वो सारे के सारे पूरा होकर रहते हैं। सो अल्लाह ताला तुम्हारे ईमान ना लाने पर अगर इस मस्क का हुक्म कर देंगे फिर ये ज़रूरी हो जाएगा, लिहाजा तुमको डरना चाहिए और ईमान ले आना चाहिए। ठीक है जी, कोई सवाल हो तो आप लिखिएगा, वैसे मैं विंडो यानी जो जूम की विंडो है वो पीछे हुई हुई और सामने जो है तो भी आपको बैठ की विंडो है तो मुझे फ़ौरन नज़र नहीं आएगा आपका सवाल, लेकिन हम पूरी पूरी देर में देखते रहेंगे। अच्छा, मारूफ मसाइल में फरमाते हैं कि फ़ायदा नंबर एक, यानी इनमें से कुछ फवाद निकाल करके हजरत ने लिखे हैं कि कौलहु तआला फना रुद्दहा अला अदबारिहा, कि उलट दें उनको पीठ की तरफ, तो उलटने में दोनों इहतमाल हैं कि चेहरे के नक्शो नगार को मिटाकर पूरे चेहरे को पीठ की तरफ उलट दें, और ये भी हो सकता है कि चेहरे को गुद्दी की तरह सपाट कर दें। गुद्दी किसको कहते हैं, जो गर्दन का पीछे वाला हिस्सा होता है ना जिसके ऊपर कभी कुछ लोग उनको गुद्दी में मारने का बड़ा शौक होता है लोगों को, ठीक है, तो वो पीछे की साइड को गुद्दी कहते हैं, तो जिस तरह वो फ्लैट होती है बिल्कुल, तो उसी तरीके से जो है ना वो चेहरा भी बिल्कुल वैसे ही फ्लैट हो जाए, यानी चेहरे को गुद्दी की तरफ ना फेरें बल्कि गुद्दी की मानिंद सपाट और साफ कर दें। जैसे गुद्दी के ऊपर आंखें नहीं होती, नाक नहीं होती, ठीक है, और होंठ नहीं होते, उसी तरह से चेहरे के ऊपर से ये सारी चीज़ें ख़त्म हो जाए। फ़ायदा नंबर दो, यहाँ ये सवाल पैदा होता है कि ये तमस व मस कब हुआ। बाज़ ने कहा कि ये अजाब क़यामत से कबल यहूद पर होगा और बाज़ ने कहा कि ये अजाब इसलिए वाक़ नहीं हुआ कि इनमें से बाज़ लोग ईमान ले आए थे। حضرت حکیم الامت تھانوی رحمۃ اللہ علیہ فرماتے ہیں کہ میرے نزدیک سرے سے وہ سوال ہی واقع نہیں ہوتا کہ ہوا کہ نہیں ہوا، یہ کوشچن ہی کرنے کی ضرورت نہیں ہے، کیونکہ قرآن میں کوئی لفظ ایسا نہیں ہے جسے معلوم ہوا کہ اگر ایمان نہ لاؤ گے تو تمس و مس کا عذاب ضرور واقع ہوگا، بلکہ احتمال ہے، یعنی اگر ان کے جرم کو دیکھا جائے تو وہ اس سزا کے مستحق ہیں، اور اگر عذاب نہ دیں تو یہ اللہ تعالیٰ کی رحمت ہے، اللہ کی رحمت ہے کہ ان کو مس کا عذاب نہیں ملا، ٹھیک ہے؟ تو اس ڈسکشن کی ضرورت ہی نہیں ہے کہ ان کو کب ملا، ٹھیک ہو سکتا ہے نہیں ملا ہو، کیونکہ اللہ تعالیٰ نے کوئی کنفرم ایسی بات نہیں ہے، انداز میں نہیں کری ہے کہ ملے گا ہی تمہیں ایسا، ٹھیک ہے؟ تو ان آیات کا تو یہاں تک ہے معاملہ، اب آگے چلتے ہیں، کون سا بھائی اے ایس اے آر انویسٹمنٹ رینیم کر لیا کریں اگر کوئی ایسا آپ کے نام میں آ کے پہلے سے آپ کے زوم کے اندر ہوا ہوا اپنا اوریجنل یعنی اصل نام سے اس کو رینیم کر لیا۔ اچھا آگے اللہ تعالیٰ ارشاد فرماتے ہیں اعوذ باللہ من الشیطان الرجیم ان اللہ لا یغفر ان یشرک بہ ویغفر ما دون ذلک لمن یشاء ومن یشرک باللہ فقد افترا اثما عظیما، کہ بے شک اللہ تعالیٰ لا یغفر نہیں بخشتا یا نہیں بخشے گا ان یشرک کہ کوئی شرک کرے بہ اس کے ساتھ، یعنی اس کے ساتھ کسی کو شریک کرے اللہ تعالیٰ اس کو نہیں بخشیں گے، وہ یغفر ما دون ذلک اور بخش دیں گے اس کے علاوہ، دون علاوہ رائٹ ذلک اس کے یعنی شرک کے علاوہ چیزوں کو بخش دیں گے لمن یشاء جس کو وہ چاہیں گے، ٹھیک ہے؟ تو اللہ تعالیٰ نے ایک اصول بنا دیا اور اصول ہمارے سامنے کھول بھی دیا کہ شرک کو میں نہیں بخشوں گا، باقی میری مرضی ہے، بخشوں نہ بخشوں یہ میری مرضی ہے، لیکن میں نے پہلے سے بتا دیا کہ شرک کے بارے میں میری مرضی یہ ہو چکی ہے کہ نہیں بخشوں، ٹھیک ہے؟ یہ نہیں ہے کہ میں بخش سکتا نہ ہوں، بلکہ میں نے یہ فیصلہ کر لیا ہے کہ میں شرک کو نہیں بخشوں گا، ٹھیک ہے؟ وَمَن يُشْرِكْ بِاللَّهِ اور جو شرک کرے گا اللہ کے ساتھ فقد یا جس نے شریک ٹھہرایا اللہ تعالیٰ کے ساتھ بس بے شک افترا جھوٹ باندھا اس نے، ٹھیک ہے نا؟ افترا بلکہ جھوٹ باندھنے کو کہتے ہیں، اثمن عظیما ایک بہت بڑا گناہ، یعنی اس نے گڑھا، افترا کا ترجمہ جو ہے وہ گڑھا سے ترجمہ یعنی اردو میں کرتے ہیں، اور وہ جو اس کا گڑھنا ہے وہ ایک بہت بڑا گناہ ہے، اثمن عظیما۔ الم ترا الذین یزکون انفسہم بل اللہ یزکی من یشاء ولا یظلمون فتیلا، الم ترا کیا نہیں دیکھا آپ نے، الذین ان لوگوں کی طرف، یزکون جو پاکیزہ کرتے ہیں، انفسہم اپنے نفسوں کو پاکیزہ کرتے ہیں اپنے نفسوں کو، تو یہی تو ہم اتنے دنوں سے کرنے کی کوشش کر رہے ہیں، اپنے مشائخ کے پاس جا کر کے ہیں نفس کا تزکیہ کرنے کی تو کوشش کر رہے ہیں، تزکیہ نفس، تو یہاں کہہ رہے ہیں کہ آپ نے ان کو نہیں دیکھا جو اپنے نفوس کا تزکیہ کرتے ہیں، تو یہ تو بڑا ایک نیگیٹو انداز میں تزکیہ نفس کی بات ہو رہی ہے، نہیں۔ تو مفسرین کیا فرماتے ہیں، یعنی اس کی تفسیر کیا ہے، ترجمہ الگ ہوتا ہے تفسیر الگ ہوتی ہے، ٹھیک ہے؟ ترجمے سے لگتا ہے یہ نفس کو پاک کرنا کوئی بری بات ہو گئی جیسے کہ، نہیں بلکہ اپنے آپ کو پاکیزہ بیان کرتے ہیں، کرتے نہیں اپنے آپ کو پاکیزہ بلکہ جتلاتے ہیں۔ اس سے ایک بات یاد آ گئی کہ ایک چیز ہوتی ہے کہ آپ نا یعنی اپنے تزکیہ نفس پہ محنت کر رہے ہیں، اور ایک دوسری چیز ہوتی ہے کہ آپ اس کو جتلا رہے ہیں، ٹھیک ہے نا؟ تو یہ دونوں الگ الگ چیزیں ہوتی ہیں۔ ہم سے ایک اکثر یہ غلطی بھی بہت سے ہوتی ہے کہ جب وہ تزکیہ نفس کے لیے کسی شیخ کے ساتھ تعلق بنا لیتے ہیں نا، تو اب جو ہے نا تزکیہ نفس کے لیے جو چیزیں کرنی چاہیے وہ تو کرتے نہیں ہیں، ذکر تو کرتے نہیں ہیں، مراقبہ تو کرتے نہیں ہیں، معاملات تو کرتے نہیں ہیں، ہے نا؟ شیخ کی بات کے اوپر عمل تو کرنے کی جیسے کہ کوشش کرنی چاہیے سچائی کے ساتھ، وہ سب تو ہم کرتے نہیں ہیں، لیکن پھر ہم کیا کرتے ہیں، ہم ڈھنڈورا پیٹنا شروع کر دیتے ہیں، میرا تعلق بن گیا ان کے ساتھ ہے نا, ڈھنڈورا پوری دنیا میں ڈھنڈورا ہے نا کہ جی میں نے تو ادھر سے بیعت کر لی ہے, میں تو جو ہے وہ تصوف اور اپنے مشائخ کو جو ہے وہ ماننے والا ہوں, ہے نا, یہ ڈھنڈورا پیٹنا کہلاتا ہے. اور ایک اور بھی اس سے بھی زیادہ بری چیز وہ یہ کہ نا پھر ہم نا اس کو جتنانا بھی شروع کر دیتے ہیں, یعنی جن لوگوں نے نہیں بنایا ہوا تعلق, جن لوگوں کا جو ہے وہ علماء مشائخ کے ساتھ تعلق نہیں ہے نا, تو اب نا ان کے اوپر چڑھ دوڑنے کے ایک انداز میں نا ان سے بات کرتے ہیں, ٹھیک ہے نا, کہ جیسے بہت بڑا ہم نے احسان کر لیا ہے اور اگلے بندے نے اس بندے نے تو یہ احسان کیا ہی نہیں ہے, تو ہم نا ڈنڈا یعنی کسی ہنٹر کے ذریعے سے, ڈنڈے کے ذریعے سے نا اپنے اس تعلق کو, اپنے اس یعنی جو نیکی کا کام ہم نے کیا ہے نا, تو اس کو نا پھر پوری دنیا میں جتلاتے پھرتے ہیں. اور یہ چیز بہت 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 نقصان دہ ہوتی ہے ہمارے تزکیہ نفس کے لیے, ٹھیک ہے نا. تو نہ تو ہم نے ڈھنڈورا پیٹنا ہے اس بات کا کہ جی ہمارا علماء کے ساتھ, مشائخ کے ساتھ عقیدت کا, محبت کا اور اصلاحی تعلق ہے, نہ تو ہم نے اس کا ڈھنڈورا پیٹنا ہے, اور نہ ہمیں جو ہے نا وہ جو لوگ ابھی اس سے دور ہیں, ابھی اس سلسلے میں آگے نہیں بڑھے ہیں, ہم نے ان کے اوپر اپنے اس تعلق کو جتلانا بھی نہیں ہے, گویا کہ ہم نے بہت بڑا احسان کر دیا ہے کوئی سارے لوگوں کے اوپر, دنیا والوں کے اوپر, کہ ہم نے تعلق بنا لیے اور ان لوگوں نے تعلق نہیں بنایا ابھی تک, ٹھیک ہے. تو یہ بہت یعنی یہ بھی ایک شیطان کی چال ہوتی ہے کہ وہ ایسی غلطیاں بھی کرواتا ہے, جنہوں نے تعلق بنایا ہوتا ہے نا ان سے پھر یہ غلطیاں کرواتا ہے, ٹھیک ہے. تو خاموش, اس کو جتلائیں نہیں, اس کا ڈھنڈورا پیٹنے کی کوئی ضرورت نہیں ہے. دعوت و تبلیغ کا مطلب یہ نہیں ہوتا, یعنی دوسروں کو اس طرف مائل کرنے کی کوشش کرنے کا مطلب یہ نہیں ہوتا کہ آپ جو ہے نا وہ یعنی ایک احسان جتلانا شروع کرتے لوگوں کے اوپر, ٹھیک ہے نا, ایسے کرنے کی کوئی ضرورت نہیں ہے. پھر ہوگا کیا, ہوتا کیا ہے, ایک تو یہ کہ آپ کے اپنے دل کے لیے یہ بہت زیادہ نقصان دہ ہوتا ہے, آپ کے اپنے دل کے لیے, آپ کے اپنے حالت کے لیے بہت زیادہ نقصان دہ ہوتا ہے. اور دوسرا کیا نقصان ہوتا ہے کہ آپ کے اس ڈھنڈورے کی وجہ سے نا اب ان لوگوں کے اندر مشائخ کے بارے میں اور بدگمانی پیدا ہوتی, اور زیادہ وہ دین سے دور ہوتے ہیں کہ یار یہ جنہوں نے تعلق بنایا ہے نا یہ تو اس قسم کے ایک مصیبت بن گئے ہیں سب کے لیے, جتلاتے پھر رہے ہیں اپنے اس تعلق کو, رائٹ. تو بہتر یہ ہے کہ ہم تعلق نہ ہی بنائیں, کیونکہ تعلق بنانے کے بعد اگر ایسا بن جاتا ہے بندہ تو بہتر ہے کہ ہم نہ بنائیں اس تعلق کو, سمجھ رہے ہیں. تو نہ صرف یہ کہ ہم اپنے دل کو گندا کر رہے ہوتے ہیں بلکہ ہم دوسروں کے دل کو مزید گندا کر رہے ہوتے ہیں, ٹھیک ہے. تو اس جتلانے اور ڈھنڈورے پیٹنے والی جو عادت لگی ہوئی ہوتی ہے نا, اصل میں عادت تو یہ نہیں ہے کہ تعلق بنانے کے بعد یہ عادت لگتی ہے, یہ عادتیں ہمیں پہلے سے لگی ہوئی ہوتی ہیں, رائٹ, یہ پہلے سے ہماری پرسنالٹی کا حصہ ہوتی ہیں. لیکن جب علماء مشائخ سے تعلق بن جاتا ہے تو وہی جو ہماری پرسنالٹی کی برائیاں ہیں نا, پھر وہ علماء مشائخ کے ساتھ یعنی ایک مکس ہو کر کے ایک دینی شکل اختیار, ایک سورٹ آف دین کے ساتھ مکس ہو کر کے وہ ایک الگ ہی شکل اختیار کر جاتی ہے, ٹھیک ہے. تو نا اس کا کیا حل ہے, اس کا حل یہ ہے کہ اللہ تعالیٰ کا شکر ادا کریں کہ اللہ تعالیٰ نے ہمیں توفیق ادا فرمائی مشائخ سے جڑنے کی, ٹھیک ہے نا, اور اپنی اصلاح کے اوپر محنت کریں, اور دوسروں کے بارے میں جو ہے نا وہ اچھا گمان رکھیں, بہتر گمان رکھیں, اپنے بارے میں بدگمان ہوں, دوسروں کے بارے میں خوش گمان, ان کے بارے میں بھائی بیانات کے اندر بات سمجھائی جا رہی ہوتی ہے, علماء سے بدگمانی نہ کرو, یہ نہ کرو, وہ نہ کرو, اس کا مطلب یہ کوئی تھوڑی ہوتا ہے کہ اب آپ جو ہے وہ تلوار لے کر کے جو ہے وہ لوگوں کے سر پہ مارنا شروع کر دیں, یہ کوئی تھوڑی مطلب ہوتا ہے اس کا, ٹھیک ہے نا. علماء کی بدگمانی سے آپ کو بچانا مقصد ہوتا ہے جب بیان میں آپ کو بتائی جا رہی ہوتی ہے بات, ٹھیک ہے نا. یہ نہیں ہوتا کہ آپ لے کر کے ساری دنیا میں جہاد کرنا شروع کر دیں, اس کے جہاد کی کس نے آپ کو اجازت دی ہے, کیا اتھارٹی ہے آپ کے پاس یہ والا جہاد کرنے کی, ٹھیک ہے. تو اس کو شیطان کی چال کے طور پر اس کو دیکھیں اگر اپنا یہ حال ہوا ہے. ابھی جو آپ کے ساتھ شیئر کیا نا گروپ کے اوپر مفتی محمد شفیع رحمۃ اللہ علیہ کا جو ایک قطعہ جو شیئر کیا نا, یہ بڑا امپورٹنٹ ہے. یہ صرف جو ہے وہ عالم بننے والوں کے لیے نہیں ہے, یہ اگر کسی نے پڑھا اس کو غور سے, بات یاد ہو کہ بات ہو کیا رہی ہے, امید ہے کہ آپ کو بات یاد ہوگی کہ اس میں لکھا ہوا کیا تھا. اس میں یہ لکھا ہوا تھا کہ علم کے راستے کے اوپر جیسے جیسے آپ آگے بڑھ رہے ہیں نا, تو اپنے آپ کو چیک بھی کرتے رہیں کہ کیا میں سیدھے صحیح ڈائریکشن میں آگے بڑھ رہا ہوں یا میں کسی غلط ڈائریکشن میں آگے بڑھنا شروع ہو گیا ہوں. हजरत ने ट्रेन की मिसाल दी है उसके अंदर कि ट्रेन में जब आप सफर करते हैं ना, तो बहुत होता था हमारे, अब तो पता नहीं, ट्रेन के सिस्टम काफी डेवलप हो गए हमारे मुल्कों में भी, लेकिन ना शुरू में बड़ा ये यानी एक वेग रहता था, भाई सही गाड़ी में बैठ रहा है बंदा कि नहीं बैठ रहा। तो लोग ना गलत गाड़ी में बैठ जाते थे, जाना कहीं होता था, चले वो कहीं जा रहे होते। तो इस वजह से ना ट्रेन के सफर में जो है वो बड़ा खदशा रहता था कि भाई मैं सही रास्ते पे जा भी रहा हूँ कि नहीं। तो फिर ना हम हर स्टेशन को देख रहे होते थे कि ये स्टेशन जो है वो ये उस रास्ते पे पड़ता है ये वाला स्टेशन के नहीं पड़ता। ठीक है, तो बिल्कुल इसी तरीके से जो इल्म के रास्ते के ऊपर आगे बढ़ रहे हैं उनको भी हर वक्त हर स्टेशन के ऊपर चेक करने की जरूरत है कि क्या मैं सही रास्ते पर हूं कि नहीं हूं, मेरे दिल के अहवाल जो है वो क्या चल रहे हैं इस वक्त, मेरे अंदर इस दीन के रास्ते पे चलने की वजह से उजूब और तकब्बुर पहले के मुकाबले में बढ़ तो नहीं गया कहीं, राइट। इस तरीके से अपने आप को बार बार चेक करते रहना है। और ये जो बात है ये सिर्फ आलिम और आलिमा कोर्स करने वालों के लिए नहीं है, बल्कि हर बंदा जो दीन के रास्ते के ऊपर चलना शुरू करता है उसका इल्म बढ़ना शुरू हो जाता है। बयानात सुनते हैं, हर बयान के अंदर कोई ना कोई आपका इल्म बढ़ रहा होता है, कोई किताब पढ़ रहे होते हैं, कोई ना कोई आपका इल्म बढ़ रहा होता है। तो इवन जो फॉर्मल कोर्स नहीं भी कर रहे हैं उनका भी इल्म बढ़ रहा होता है। तो उनको भी अपने आप को अपने स्टेशन को चेक करने की जरूरत होती है कि मैं ठीक जा रहा हूँ कि गलत जा रहा हूँ। ठीक है, तो अलम तरा इल्लज़ीना युज़क्कूना अन्फुसहुम, क्या आपने देखा ऐसे लोगों को कि जो कि अपने आप को पाकीज़ा बयान करते हैं। ठीक है, बलिल्लाहु युज़क्की मन यशा वला युज़लमून फ़तीरा, बल्कि अल्लाह ताला ही पाकीज़ा करता है, तज़किया करता है जिसका वो चाहता है। वला युज़लमून फ़तीरा, और वो ज़ुल्म उनके ऊपर ज़ुल्म नहीं होगा। फ़तीला, एक फतील के बराबर भी, तागे के बराबर, धागे के बराबर, बिल्कुल भी जुल्म नहीं होगा किसी के ऊपर। ठीक है, यानी अल्लाह ताला जिसका तस्किया करेंगे ना, ये वही शख्स होगा। अच्छा जरा आप बताएं ना, जरा क्लास वाले बताएं, अल्लाह ताला फरमा रहे हैं कि जिसका चाहते हैं तस्किया करते हैं। ठीक है, और फिर फरमा रहे हैं कि उनके ऊपर जुल्म नहीं होगा। तो जब अल्लाह ताला चाहते हैं जिसका तस्किया करते हैं, तो फिर किसी के ऊपर जुल्म नहीं होगा। बात जरा समझाएं ना, आप भी तो कुछ कंट्रीब्यूट करें इसके अंदर, जब पूछा जा रहा है तो उसका जवाब दें। आसार इन्वेस्टमेंट साहब ने बात सुनी है, वैसे रीनेम करना नहीं आता इसके ऊपर, अपने नाम के ऊपर क्लिक करें, रीनेम का ऑप्शन आ जाएगा जी। तो इधर फरमा रहे हैं कि अल्लाह ताला जिसका चाहता है तस्किया करता है, और दूसरी तरफ साथ साथ ये भी फरमा रहे हैं कि किसी के ऊपर जुल्म नहीं होगा। तो भाई जब अल्लाह ताला चाहता है जिसका तस्किया करता है, तो फिर हमारा क्या इसके अंदर कसूर है कि हमारा तस्किया नहीं हो रहा? जिसका अल्लाह ताला चाह रहा है उसका तस्किया हो रहा है, हमारा नहीं चाह रहे इस वजह से हमारा तस्किया नहीं हो रहा है ना। इससे तो पहले वाले हिस्से से वही बात समझ में आती है। फिर उसके बाद फौरन कह रहे हैं अल्लाह ताला किसी पर जुल्म नहीं करता, तो क्या हुआ? तो हाउ डू यू रिकनसाइल दीज टू अपेरेंट कॉन्ट्रडिक्शंस? जो नीयत सही रख कर करे, यानी अल्लाह ताला किसका तस्किया करना चाहते हैं। देखिए पिछली ही आयत, यानी पिछली ही आयत के अंदर फरमा दिया था ना, अभी वही बात हुई थी ना, अल्लाह ताला ने चाह लिया कि शिर्क को नहीं बख्शूंगा। उसी तरीके से अल्लाह ताला क्या चाहते हैं, किसका तस्किया करना चाहते हैं, उसका तस्किया करना चाहते हैं जो के इखलास के साथ आता है, खुलूस नीयत के साथ और तलब सादिक के साथ। जो इखलास और तलब सादिक के साथ आता है, सिद्क दिल, ठीक है, वही सारे मुख्तलिफ नाम है इसी एक ही चीज के, ठीक है ना, तलब सादिक। और फिर उसके बाद अपने जो उसके लिए मुमकिन होता है उतनी वो कोशिश करता है, जितना उसके लिए मुमकिन हो पाता है कोशिश करना। यहाँ पर जो है वो थोड़ी रिलैक्सेशन है, इखलास में कोई रिलैक्सेशन नहीं है कि जो 50% इखलास के साथ आता है या 80% इखलास के साथ आता है उसका भी तस्किया हो जाता है, नहीं, वहाँ पर 100% चाहिए। लेकिन मेहनत के अंदर रिलैक्सेशन है कि भाई हर एक की इतना बस नहीं होता कि वो बहुत ज़्यादा मुराकबे कर सके, बहुत ज़्यादा जो है वो मेहनतें कर सके, मुजाहदे कर सके, हरे के बस में नहीं होता, तो वहां पर रिलैक्सेशन है। लेकिन इखलास में और तलब सादत में कोई कॉम्प्रोमाइज नहीं है, इट हैज टू बी 100%। ठीक है, तो अल्लाह ताला जिसका चाहते हैं तस्किया करना उसका तस्किया करते हैं, किसका चाहते हैं तस्किया करना, जो इखलास के साथ आता है तस्किया करवाने के लिए। ठीक है, तो जो हमारे मशाइख ने शराइत लिखी है ना, उन शराइत से जो पूरा करता है ठीक है, जो नहीं पूरा करता उसका तस्किया नहीं होता। ठीक है, तो बल अल्लाह युज़क्की मन यशाउ वला युज़लमूना फ़तीला, ऐसा नहीं होता कि कोई इखलास के साथ आए और उसका तस्किया ना, ये जुल्म हो जाएगा कि बंदा इखलास के साथ आ रहा है, तलब सादिक के साथ आ रहा है और अल्लाह ताला गिफ्ट ही नहीं करा रहे उसको, उसका तस्किया ही नहीं कर रहे, उसको पाक ही नहीं कर रहे, इसको जुल्म कहेंगे, ये अल्लाह ताला नहीं करते। ठीक है, और एक शख्स जो है जो कि ड्रामेबाजियां कर रहा है और धोखे देने की कोशिशें कर रहा है उसका तस्किया कर दें, नहीं, ऐसे धोखेबाजों का तस्किया नहीं होता, क्योंकि उनका फिर तस्किया हो जाना तो वो तो कामयाब हो जाएंगे फिर, जबकि वो तो धोखा कर रहे थे, ये जुल्म हो जाएगा अगर धोखेबाज को जो है वो कामयाब कर दिया, बिकॉज तस्किया के साथ कामयाबी गारंटीड है, तस्किया हो गया कामयाबी हो गई, तब अफलाह मन ज़क्का, ये गारंटीड है। तो उसको कामयाबी कैसे कैसे मिल गई भाई, जो कि धोखा दे रहा था, झूठ बोल रहा था, है ना, तो वो भी जुल्म हो जाएगा। ठीक है, तो अल्लाह ताला जुल्म नहीं करते किसी के ऊपर, इंच बराबर भी, रत्ती बराबर भी जुल्म नहीं करते। उन्ज़ुर कैफ़ यफ़्तरूना अलल्लाहिल कज़िब, देखिए तो जरा कैसे झूठ बांधते हैं अल्लाह ताला के ऊपर, कैसे गढ़ते हैं ये अल्लाह ताला के ऊपर झूठ, राइट, वो कफा भी इस्मम मुबीना, और अल्लाह ताला और कफा भी और काफ़ी है ये खुला हुआ गुना, यानी इनफ सफिशेंट गुना है ये अल्लाह ताला के ऊपर झूठ बांधना। अब इस झूठ की आगे तो तफसील आ रही है, लेकिन यहाँ पे जो हम बात कर रहे थे तज़किया नफ्स के कॉन्सेप्ट, यानी जो मशायख के साथ इस्लाही ताल्लुक बनाने वाला कॉन्टेक्स्ट है, तो उसमें क्या कि ये झूठ अल्लाह ताला के ऊपर बांध रहे हैं, क्या मतलब कि गैर मुखलिस इंसान का भी तज़किया हो जाएगा। हम जो है वो जैसे हमारा जो एटीट्यूड है अपने मशायख के साथ, हमारा जो एटीट्यूड है दीन के साथ अल्लाह ताला के साथ, कि झूठ बोल बोल करके जो है ना हम समझते हैं कि हम अल्लाह ताला के वली बन जाएंगे, तो ये अल्लाह ताला के ऊपर झूठ बांधना है कि अल्लाह ताला एक झूठे इंसान को भी अपना दोस्त बना लेगा, ये अल्लाह ताला के ऊपर झूठ इफ्तिरा है अल्लाह ताला के ऊपर कि झूठे को अल्लाह ताला दोस्त बना ले अपना। ठीक है, तो सबसे पहले जो है ना अपने झूठ से तौबा करने की जरूरत है, झूठ बोलना छोड़ दें। ठीक है, और झूठ आसानी इसके अंदर क्या है कि सारी दुनिया से झूठ बोलने की बात नहीं हो रही कि सारी दुनिया से झूठ बोलना छोड़ दें, बल्कि जिसको अपना शेख कहा है उससे झूठ बोलना छोड़ दें, एक बंदे के साथ झूठ बोलना छोड़ दें, इसकी बरकत से आपको सच बोलने की तौफीक मिल जाएगी सारी दुनिया के साथ। लेकिन अगर आप एक बंदे के साथ अभी तक सच्चा मामला नहीं कर पाए ना, तो बाकी दुनिया के साथ सच बोलना तो बहुत बड़ी बात होती है, सबसे मुश्किल काम होता है सच बोल करके जिंदगी गुजारना। ठीक है, तो एक के साथ सच बोलना शुरू कर दें, बाकी अल्लाह ताला विल टेक केयर ऑफ द रेस्ट। ठीक है, ये मत समझें कि इधर हम धोखे देते रहेंगे और उधर जो है ना अल्लाह ताला के वली बन जाएंगे। हाँ, दुनिया में कोई मनसब मिल जाए वो उसका ताल्लुक विलायत को थोड़ी होता है कि मनसब मिल गया इसका मतलब ये है कि विलायत भी हासिल हो गई है, ये दोनों चीज़ें लाजम मौजूद नहीं है। अच्छा, खुलासे तफसीर फरमाते हैं कि बेशक अल्लाह ताला इस बात को सज़ा देकर भी नहीं बख्शेंगे। क्या ज़बरदस्त तफसीर फरमाई है हजरत ने, है ना, क्योंकि अक्सर ये आजिज़ भी सोचता था कि भाई अल्लाह ताला यानी शिर्क को नहीं बख्शेंगे। ठीक है, तो भाई बहुत सारे गुनाह हैं जिनको कि अल्लाह ताला नहीं बख्शते, या यानी क्या मतलब क्या है इस कॉन्सेप्ट का, ना ये नहीं समझ में आता था। ठीक है, तो जो हजरत के ये अल्फाज है ना, सजा देकर भी, समझ लें इन चार अल्फाज ने कितनी बड़ी गुत्थी सुलझा दी। अल्लाह ताला जज़ाए खैर दे हमारे मशायख को, है ना, चंद अल्फाज के अंदर यानी दिमाग को सीधा कर देते हैं बिल्कुल। ठीक है, तो क्या फरमाया,
کہ بے شک اللہ تعالیٰ اس بات کو سزا دے کر بھی نہیں بخشیں گے کہ ان کے ساتھ کسی کو شریک قرار دیا جائے، بلکہ ہمیشہ دائمی سزا میں مبتلا رکھیں گے، اور اس کے سوا اور جتنے گناہ ہیں، خواہ صغیرہ ہوں یا کبیرہ ہوں، جس کے لیے منظور ہوگا بلا سزا وہ گناہ بخش دیں گے۔ ٹھیک ہے نا؟ کیا مطلب کہ بھائی سزا جو ملتی ہے اس سے گناہ بخشے جا رہے ہوتے ہیں نا، ٹھیک ہے، چاہے صغیرہ ہو چاہے وہ کبیرہ ہو، صغیرہ گناہ تو ویسے ہی نیکیوں سے بخش دیے جاتے ہیں، اور کبیرہ گناہ جو ہے وہ سزا کے ذریعے سے بخشے جاتے ہیں۔ لیکن شرک ایک ایسا گناہ کبیرہ ہے جس کو کہ سزا سے بھی نہیں بخشا جائے گا، ٹھیک ہے؟ تو یہ مطلب ہے اس آیت کا، ٹھیک ہے؟ تو فرمایا کہ البتہ اگر وہ مشرک مسلمان ہو جائے، یعنی توبہ کر لے، تو پھر تو وہ مشرک ہی نہ رہا، اب وہ سزا دائمی بھی نہیں رہے گی، ٹھیک ہے؟ یعنی دنیا کے اندر توبہ کر لے، یعنی کہ جہنم میں جانے کے بعد توبہ کرے گا تو اب وہ سزا جو ہے وہ اس کی ریڈیوس ہو جائے گی، نہیں، توبہ کی جو جگہ ہے وہ دنیا ہے۔ اور وجہ اس شرک کے نہ بخشنے کی یہ ہے کہ جو شخص اللہ تعالیٰ کے ساتھ کسی کو شریک ٹھہراتا ہے وہ بڑے جرم کا مرتکب ہوا، جو اپنے عظیم ہونے کی وجہ سے قابل مغفرت نہیں ہے۔ یعنی شرک سے اللہ تعالیٰ کو نفرت ہے شدید ترین۔ اے مخاطب، کیا تو نے ان لوگوں کو نہیں دیکھا، یعنی تعجب کے قابل ہے، دیکھنے کا مطلب یہ نہیں کہ کوئی فزیکلی اپنی آنکھوں سے دیکھنے کی بات ہو رہی، بلکہ تعجب نہیں آتا آپ کو ان لوگوں کے اوپر جو اپنے آپ کو مقدس بتلاتے ہیں؟ ان کے بتلانے سے کچھ نہیں ہوتا، بلکہ اللہ تعالیٰ جس کو چاہے مقدس بتلا دیں۔ یہ البتہ قابل اعتبار ہے، اور اللہ تعالیٰ قرآن میں مومن کو مقدس بتلا چکے ہیں، یعنی جنرلی جو اصول بیان کر چکے ہیں کہ مومن جو ہوتا ہے وہ مقدس ہوتا ہے، جیسے سورہ سب بحسمہ میں اشقا یعنی کافر کے مقابلے میں مومن کی نسبت فرمایا، قد افلح من تزکا، ٹھیک ہے، کہ جس نے تزکیہ کر لیا وہ مقدس ہو گیا، یعنی وہ کامیاب ہو گیا، ٹھیک ہے، بس وہی مقدس ہوگا، نہ کہ کفر کرنے والے جیسے یہود ہیں۔ اور ان یہود کو قیامت میں اس جھوٹے دعوے کا، جس کا سبب کفر کو ایمان سمجھنا ہے، جو سزا ہوگی اس سزا میں ان پر تاغے کی برابر بھی ظلم نہیں ہوگا، قلعہ کے برابر، یعنی وہ سزا ان کے جرم سے زیادہ نہیں ہے۔ ایسا نہیں ہے کہ جی جرم تو چھوٹا سا کیا تھا اور سزا جو ہے وہ ہمیشہ ہمیشہ جہنم کی مل رہی ہے تو بڑا ظلم ہے، نہیں، بلکہ جتنا بڑا جرم ہے اتنی ہی بڑی سزا ہے، بلکہ ایسے جرم پر ایسی ہی سزا لائق ہے۔ ذرا دیکھ لو اس دعوے میں یہ لوگ اللہ پر کیسی جھوٹی تہمت لگاتے ہیں۔ اب یہ جھوٹی تہمت لگانے کی تفسیر کیا زبردست تفسیر کری ہے حضرت نے، کیونکہ جب وہ باوجود کفر کے اللہ کے ہاں مقبول ہونے کے مدعی ہیں، تو اس سے صاف لازم آتا ہے کہ کفر اللہ کے یہاں پسندیدہ ہے، حالانکہ یہ محض تہمت ہے، اللہ پر تہمت کہ کفر بھی اللہ تعالیٰ ایکسیپٹ کر لیں گے، یہ اللہ پر تہمت ہے۔ دیکھیں کیا لاجیکل کنکلوژن ڈرائیو کیا یہاں سے، ڈیڈیوس کیا یہاں سے، ٹھیک ہے نا، اسی کو یعنی حکیم الامت اور فقیر اسی کو کہتے ہیں، ڈیڈکشن نکالتا ہے وہ باتوں میں سے، ٹھیک ہے، کہ اللہ تعالیٰ پر تہمت باندھنا، کیسے یہ یہودی کیسے تہمت باندھتے تھے؟ اس لیے کہ تمام شرائع میں اللہ تعالیٰ نے اس کی تصریح فرما دی ہے کہ کفر ہمارے نزدیک سخت ناپسند اور مردود ہے، اور یہی بات کہ خدا پر تہمت لگائی جائے صریح مجرم ہونے کے لیے کافی ہے۔ پھر کیا ایسی صریح بڑی بات پر ایسی سزا کچھ ظلم و زیادتی ہے؟ یعنی اپنے آپ کو مقبول سمجھنا اور ساتھ ساتھ جھوٹ بھی بولنا، اپنے آپ کو مقبول سمجھنا اور ساتھ ساتھ جو ہے وہ نبی کا انکار بھی کرنا، نبی سے دشمنی بھی کرنا، تو یہ اللہ تعالیٰ پر تہمت ہے کہ اللہ تعالیٰ ایسے اعمال کرنے والے کو بھی قبول کر لیں گے، ان اعمال کے باوجود، ٹھیک ہے، کفر کے اور شرک کے باوجود قبول کر لیں گے، تو یہ اللہ تعالیٰ کے اوپر تہمت ہے، ٹھیک ہے۔ تو یہ تو ہو گئی کفر کے لیول کی تہمت، لیکن جو ایمان والے ہوتے ہیں ان کے لیول کی تہمت کیا ہے کہ ولایت، مجھے ولایت مل جائے گی، حالانکہ جھوٹ بولے چلے جا رہے ہیں، حالانکہ اس قسم کی یعنی جو ठीक है, फ्री जिनको कहते हैं ना फ्री के गुनाह किए चले यार, कुछ नहीं मिल रहा है इनको, बस गुनाह खाम खा रहा। तो ये भी अल्लाह ताला के ऊपर तोहमत ही की एक शक्ल है कि विलायत का हकदार अपने आप को समझ रहे हैं, हालांकि धूप से ही तोहमत निकल रहा है। अच्छा इफ़ असालिक इन्होंने प्राइवेटली लिखा है तो इस वजह से आपको नजर नहीं आ रहा होगा मुझे मैसेज, कि इफ ए सालिक हाइड समथिंग फ्रॉम हिज शेख ही विल ऑल्सो बी इन द सेम कैटेगोरी। देखें जो जरूरत होती है ना बताने की, उसको अगर ये छुपा रहा है धोखे देने की नीयत से, अपने आप को शेख के सामने मुजक्की बनाने की नीयत से कि ताकि शेख मुझे बहुत अच्छा समझे, ताकि शेख जो है ना वो मेरी तारीफ करें और शेख जो है वो मेरे गर्वीदा हो जाए और मैं उनका क्लोज मुरीद बन जाऊं, तो ये कहलाता है धोखा देना। अगर इस वजह से कोई चीज छुपा रहा है ना तो ये वही कैटेगरी यानी वो जाहिर है कुफर वाली इंटेंसिटी तो नहीं है, लेकिन विलायत से ये बंदा महरूम रहेगा। ठीक है, तो जो बात हो रही थी वो धोखा देने वाली बात हो रही थी। हाँ, इसका मतलब ये नहीं है कि जैसे कुछ कुछ माशाल्लाह साथी जो है ना वो व्हाट्सएप का फिर अब्यूज़, एक होता है व्हाट्सएप का यूज़, जैसे हर चीज़ का यूज़ होता है और उसका अब्यूज़ होता है, अब कुछ साथी जो है ना वो व्हाट्सएप का यूज़ करते करते ना फिर उसका अब्यूज़ शुरू कर देते हैं, उल्टे सीधे मैसेजेस किए चले जा रहे हैं गोया कि शेख साहब फारिग बैठे हुए इनके लिए खाली, और कोई काम नहीं है उनको कि इनके पढ़ते रहें उनको जवाब देते रहें। ठीक है, तो इस तरह की भी जो हरकतें होती हैं ना, तो ये यानी इससे फिर इंसान की तरक्की जो होती है वो बहुत बुरी तरीके से बहुत नेगेटिवली इम्पैक्ट होती है। और कोई एक साहब को मैं नहीं कह रहा, आप जिनके अभी थोड़ी देर पहले डांट पड़ी वो ये ना समझें कि वो अकेले हैं, इसके अंदर बहुत सारे माशाल्लाह व्हाट्सएपर्स हैं, माशाल्लाह बड़ी अच्छी बात है कि दूसरी चीज़ों से उन्होंने तौबा करी है, ठीक है, और रब्ता शुरू किया है, लेकिन भाई हर चीज़ की एक लिमिट होती है। आदाब को पढ़ेंगे तो समझ में आएगा ना कि क्या करना है क्या नहीं करना है। अब व्हाट्सएप का मतलब ये है कि अब लगे चले जा रहे हैं उल्टा सीधा, जो बात जिसके कोई तुक बनती है नहीं तुक बनती है भेज चले जा रहे हैं सारी चीज़ें, ठीक है ना भाई। अब्यूज़ की ज़रूरत नहीं है, अब्यूज़ से फ़ायदा नहीं होता, यूज़ से फ़ायदा होता है। तो यूज़ और अब्यूज़ के दरमियान तमीज़ करना सीखना पड़ता है, और सीखने के लिए आदाब का मुतालिया करना पड़ता है, आदाब को सुनना पड़ता है, समझना पड़ता है, ठीक है, वरना यूज़ अब्यूज़ बन जाता है, शैतान बना देता है यूज़ को अब्यूज़, ठीक है। सीखने के लिए आए ना, कुछ बनने के लिए आए ना, या मजीद बिगड़ने के लिए आए, मजीद बिगड़ने के लिए जाना कहीं और चले जाते, फिर यहाँ पर आकर के सिलसिले को बदनाम कर देंगे कि भाई सिलसिले में आके मजीद बिगड़ गए, तो अपने बिगाड़ के साथ सिलसिले का भी बदनामी है ना, तो ये तो फिर गलत हो जाएगा ना फिर इसका। सही, अच्छा चले ठीक है, आपने अच्छा चले ये हो गया खुलासा तफसीर। आगे मारूफ मसाइल में लिखते हैं शिर्क की तारीफ और इसकी चंद सूरतें। कौलहु तआला यानी अल्लाह ताला का कौल, इन्नल्लाह ला यग़फिरु अन युशरक बिही, ठीक है। अब देखिए हजरत ने क्या मौके के हिसाब से तफसीर करी है यहाँ पर शिर्क की, ठीक है ना, क्योंकि यहाँ पर किसकी बात हो रही है, यहाँ पर बुत परस्तों की बात नहीं हो रही, यहाँ पर मुशरिकीन मक्का की बात नहीं हो रही, यहाँ पर हिंदुओं की बात नहीं हो रही, किसकी बात हो रही है, यहूदियों की बात हो रही है, अहले किताब, राइट, मुसलमान अपने ज़माने के जो लोग थे, अंबिया के सोहबत में रहने वाले लोग, उनके ख़ानदान के लोग, राइट, उनकी बात हो रही है। तो उनके हिसाब से तफसीर फरमाई है, क्या तफसीर फरमाई है शिर्क की, अल्लाह ताला की ज़ात और सिफात के बारे में जो अकायद हैं इस तरह का कोई अकीदा किसी मखलूक के लिए रखना ये शिर्क है, ठीक है। तो ये तो चलें जनरल सी एक डेफिनेशन है, लेकिन आगे इसकी तफसीलात कौन सी बयान फरमाई, इल्म में शरीक ठहराना, यानी किसी बुजुर्ग या पीर के साथ ये अकीदा एतिकाद रखना कि हमारे सब हाल की इसको हर वक्त खबर है, नजूमी पंडित से गैब की खबरें दरियाफ्त करना, या किसी बुजुर्ग के कलाम में फाल देख कर उसको यकीनी समझना, या किसी को दूर से पुकारना और ये समझना कि उसको खबर हो गई, या किसी के नाम पर रोज़ा रखना। यहाँ पर पंडित और नजूमी तो चलो ये तो दुनियादार काफिर लोग हैं, लेकिन बुज़ुर्ग और पीर ये कौन होते हैं, ये तो मुसलमान होते हैं ना, ये तो बहुत अल्लाह ताला के औलिया होते हैं ये लोग, बुज़ुर्ग और पीर, ठीक है ना, ये हिंदू तो नहीं होते, नजूमी पंडित तो नहीं होते। تو اپنے بزرگوں کے بارے میں اس طرح کا قائد رکھنا، لیکن اس کے اندر ان دو الفاظ کو انڈر لائن کر لیں، ہائی لائٹ کر لیں، سب حال کی اس کو ہر وقت خبر ہے، سب کو ہائی لائٹ کریں، ہر وقت کو ہائی لائٹ کریں۔ مطلب کیا کہنے کا؟ مطلب یہ ہے کہ ان کو اللہ تعالیٰ کبھی حال کی خبر دے بھی دیتے ہیں، کشف کے ذریعے سے، بصیرت کے ذریعے سے، یا کوئی ایسا معاملہ کروا دیتے ہیں کہ ان کو ہمارے حال کی خبر ہو جاتی ہے، تو اس کی نفی نہیں ہو رہی بلکہ سب حال کی نفی ہو رہی ہے کہ 100% ہمارے احوال کا ان کو پتہ ہے۔ تو بھئی یہ تو اللہ تعالیٰ کی صفت ہے 100% احوال کی پتہ ہونے کی، اور ہر وقت خبر ہے ان کو، ہر وقت۔ کیا مطلب؟ کہتے ہیں نا مشائخ کے بارے میں، ہمارے حضرت کے بارے میں بھی کئی لوگوں سے سنا ہے کہ ان کو کشف القلوب حاصل ہے، کہ قلوب کے اندر جو ہو رہا ہے ان کو نظر آ رہا ہوتا ہے، کشف القلوب نہیں۔ کشف القلوب اگر آپ یہ سمجھیں گے کہ حضرت کو ہر وقت کشف القلوب حاضر ہے، یہ شرک ہو جائے گا۔ ہر وقت ان کو دیکھتے ہیں آپ کو، اور آپ کے دل کے اندر جو کچھ چل رہا ہے سب کچھ پتہ چل جاتا ہے، سارا کا سارا 100%، اور ہر وقت پتہ چل جاتا ہے، نہیں، یہ کشف نہیں ہوتا، یہ شرک ہے۔ ایسے سوچنا اپنے بزرگ کے بارے میں، اپنے پیر کے بارے میں، ٹھیک ہے نا۔ ہاں اللہ تعالیٰ ان کو کبھی کبھی دے بھی دیتے ہیں، رائٹ، پتہ چل بھی جاتا ہے، اور وہ پتہ بھی کیوں چلتا ہے؟ وہ بھی اس لیے تاکہ وہ ہمارا علاج کر سکیں، اس لیے نہیں کہ وہ یعنی اللہ کے درجے کی کوئی چیز بن گئے ہیں، بلکہ اس لیے کہ تاکہ ہمارے احوال کے، اور یہ مخلص مریدوں کے ساتھ ایسا ہوتا ہے، جو مخلص مرید ہوتے ہیں نا ان کے احوال اللہ تعالیٰ زیادہ کھول دیتے ہیں پیر کے اوپر، اور وجہ بھی اس کی کیا ہوتی ہے؟ تاکہ ان کی اصلاح ہو جائے۔ اور جو غیر مخلص ہوتے ہیں نا ان کے ڈرامے چلتے رہتے ہیں، ان کو ڈھیل دے دی جاتی ہے، اور ان کا حال جو ہے وہ شیخ سے بھی پوشیدہ کر دیا جاتا ہے، ٹھیک ہے نا، اور الٹا ہی پھر ان کا معاملہ بہت زیادہ پھر خراب ہو جاتا ہے۔ اچھا، تو یہ جو شرک تھا نا، بزرگوں، پیروں اور ان سب کے ساتھ معاملہ، یہ جو ہے وہ یہود کا شرک تھا، ٹھیک ہے نا۔ ویسے تو ہندوؤں کے اندر بھی یہ شکل بھی موجود ہے، لیکن چونکہ وہاں پر ذرا پتھر کے بت اور لکڑی کے بت اور جانور کے بت اور یہ اس طرح کی چیزیں ذرا زیادہ نظر آتی ہیں نا، تو ہم سمجھتے ہیں کہ یہ شرک جو ہے نا وہ صرف جو ہے وہ ان نان لیونگ کریچرز کو یا ان جانوروں کو پوجنا جو ہے نا صرف یہ شرک ہوتا ہے اکثر۔ بلکہ لوگ سوال بھی کرتے ہیں کیا یہ جو اہل کتاب ہیں تو یہ مشرک نہیں ہے، اہل کتاب مشرک نہیں ہے، ٹھیک ہے، وہ کچھ اور قسم کی چیز ہیں، گویا کہ وہ کچھ مسلمان ہیں، ذرا گناہگار مسلمان ہیں۔ نہیں بھائی، وہ بھی مشرک ہیں، کافر تو ہے نا، کافر کے بارے میں تو کوئی انکار نہیں کر سکتے نا کہ نبی علیہ السلام کا انکار کیا انہوں نے، تو اس کا تو آپ انکار نہیں کر سکتے کہ بھائی سارے یہودیوں سارے عیسائیوں نے آپ صلی اللہ علیہ وسلم کا انکار کیا، تو کافر کی حد تک تو ہم کلیئر ہوتے ہیں الحمدللہ۔ لیکن مشرق میں ہم سمجھتے ہیں کہ جی مشرق تو ہندو کو کہتے ہیں یا جو بت پرست ہوتا ہے اس کو مشرق کہتے ہیں، عیسائی اور یہودی جو ہیں یہ مشرق نہیں ہیں، یہ مشرق کی کیٹیگری سے ایگزمپٹ ہیں۔ نہیں، وہ بھی مشرق ہیں، لیکن ان کا شرک جو ہے وہ اس شکل کا شرک ہوتا ہے جو کہ یہاں لکھا ہوا ہے، ٹھیک ہے۔ اور یہی پھر اس طرح کا جو شرک ہے وہ پھر جو بدعتی مسلمان ہوتے ہیں، اہل بدعت جن کو کہتے ہیں، تو اس شکل کا شرک جو ہے پھر ان کے اندر بھی آ جاتا ہے، لیکن وہ نبی علیہ السلام کا انکار نہیں کر رہے ہوتے ہیں، ٹھیک ہے نا، تو اس وجہ سے ان کو کافر نہیں کہا جاتا، ٹھیک ہے نا۔ لیکن اعمال کے لیول پہ شرک اور عقیدے کے لیول پہ شرک جو ہے پھر بہت سارے ایسے لوگ کر رہے ہوتے ہیں، جیسا کہ آگے سامنے لکھا ہوا ہے اشراک فی التصرف، ٹھیک ہے نا، تو یہ اہل بدعت بھی اس طرح کا شرک تو کر رہے ہوتے ہیں نا، جیسے کسی کو نفع یا نقصان کا مختار سمجھنا، پیر صاحب جو ہیں وہ بارش برسا دیں گے، پیر صاحب جو ہیں وہ موسم چینج کر دیں گے، ہے نا، وہ حضرت شیخ پروفیسر سلیم صاحب وہ ایک دفعہ ہمارے پاس آئے تھے وہ شکاگو میں، تو وہ بتانے لگے کہ ایک دفعہ گاڑی میں نا تین لوگوں کے ساتھ ہم کہیں جا رہے تھے، تو موسم بڑا خراب ہو گیا اور بڑی دھند چھا گئی، سامنے نظر نہیں آ رہا تھا، تو ایک صاحب نے جو ہے نا وہ بولا کہ او پیرا ذرا یہ موسم تو ٹھیک کر دے، یعنی وہ کوئی نیا بندہ ہوگا، ورنہ تو حضرت ٹھیک کر دیتے ہیں ہمارے مشائخ کا معاملہ، خیر وہ نیا بندہ ہوگا، تو اس نے جو ہے نا وہ ایسے بولا ذرا موسم تو ٹھیک کروائیں، ہے نا جی بارشیں ہو رہی ہیں ان کو تو رکوائیں ذرا تاکہ گاڑی ذرا ٹھیک کر کے چل سکے، ٹھیک ہے۔ اور جن کا عقیدہ صحیح تھا انہوں نے کہا بھی اللہ تعالیٰ سے دعا کریں اللہ تعالیٰ اس کو آسان فرما دیں، ٹھیک ہے۔ خیر، تو بزرگ کو جو ہے نفع یا نقصان کا مختار سمجھنا شروع کر دینا،
کسی سے مرادیں مانگنا، روزی اور اولاد مانگنا، بندے سے مانگ رہے ہیں کہ آپ دے دیں، ٹھیک ہے بھائی، دعا کروانا ایک الگ چیز ہوتی ہے کہ آپ دعا کریں کہ اللہ تعالیٰ مجھے اولاد دے دے، میری روزیوں میں برکت عطا فرما دے، میرا وہ مسئلہ حل فرما دے، لیکن ہوتا ہے کہ انہیں سے مانگنا شروع ہو گئے. عبادت میں شریک ٹھہرانا، کسی کو سجدہ کرنا، کسی کے نام کا جانور چھوڑنا، یہ شیخ عبد القادر جیلانی رحمۃ اللہ علیہ کے نام کے چڑھاوے چڑھانا جیسے ہیں، کسی کے نام کی منت ماننا، کسی کی قبر یا مکان کا طواف کرنا، ایسی جگہیں ہیں پاکستان کے اندر بھی موجود ہیں جہاں پہ باقاعدہ طواف ہوتے ہیں. ایران کے تو باقاعدہ ویڈیوز آ چکی ہیں کہ انہوں نے بنا کر کے جو ہے وہ طواف کرنے شروع کر دیا. اچھا، خدا کے حکم کے مقابلے میں کسی دوسرے کے قول یا رسم کو ترجیح دینا. اب یہ تو رسم کو ترجیح دینا اور خدا کے قول کو اور سنت کو چھوڑ کر کے، تو اس میں تو بڑی تعداد. کل جو حضرت کا ایک بیان میں سن رہا تھا ایک خلیفہ صاحب کا، تو کیا زبردست بات فرمائی تھی کہ ہجرت کرنا ہر مسلمان پر واجب ہے، اللہ کی طرف اور اللہ کے رسول کی طرف ہجرت کرنا. ٹھیک ہے، تو اللہ کی طرف ہجرت کرنا، اللہ تعالیٰ کی اطاعت کرنا، اور رسول کی ہجرت کرنا، کی طرف ہجرت کرنا کیا مطلب کیا ہوتا ہے؟ رسوم اور رواج کو چھوڑ کر کے سنت کو اختیار کرنا، یہ ہے رسول اللہ صلی اللہ علیہ وسلم کی طرف ہجرت کرنا. لیکن ساتھ ہی حضرت نے یہ بھی فرمایا تھا کہ ہمارا الٹا معاملہ ہے، ہم سنتوں کو چھوڑ کے رسوم و رواج کی طرف ہجرت کر رہے ہوتے ہیں. کیا مطلب؟ کہ کتنے لوگوں کو دیکھا کہ مشائخ کے ساتھ جڑے، علماء کے ساتھ جڑے اور سنتوں پہ عمل کرنا شروع کر دیا، لیکن چونکہ نسبت مضبوط نہیں بنائی تھی اپنی، وہی الٹی سیدھی حرکتیں کرتے رہے تھے، تو نسبت کچی تھی، بالآخر وہ تعلق ختم ہو گیا. جب تعلق ختم ہو گیا تو پھر بیک ٹریک، پھر وہی رسوم و رواج کی طرف واپس ہجرت شروع ہو گئی. یعنی پہلے رسوم و رواج کو چھوڑ کر کے سنت کی طرف ہجرت کری تھی اور اب واپس شروع ہو چکی ہے، پھر وہی برتھ ڈے پارٹیاں شروع ہو چکی ہیں، پھر وہی اس قسم کی جو خرافات تھیں اور دوسری شکل کی جو ہوتی ہیں وہ سب پھر وہی شروع ہو جاتی ہیں. ٹھیک ہے، تو رسوم و رواج کو ترجیح دینا، ٹھیک ہے، سنت کو چھوڑ کر کے کسی کے روبرو رکوع کی طرح جھکنا، یعنی سجدہ نہیں بھی کر رہے صرف رکوع کی حد تک جھکنا، یہ بھی پھر عبادت میں شرکت بن جاتی ہے. کسی کے نام پر جانور ذبح کرنا، دنیا کے کاروبار کو ستاروں کی تاثیر سے سمجھنا کہ وہ ستارہ ادھر جائے گا تو دنیا کا یہ کام چلے گا، اور کسی مہینے کو منحوس سمجھنا وغیرہ. ٹھیک ہے، تو یہ سب بھی شرک ہیں، صرف بت کے سامنے سجدہ کرنا جو ہے وہ شرک نہیں ہوتا. اور بھی شکلیں ہیں، بہت ساری کفر کی، تو بہت ساری شکلیں ہیں نا، جیسے کہ کل کئی بار بات تفصیل کے ساتھ بات ہو چکی ہے. ایمان کی ایک ہی شکل ہے، کفر کی بہت ساری شکلیں. ٹھیک ہے، تو چند جو ہے وہ بھی ہم نے پڑھ لی. اچھا، کسی نے یہاں اچھا آپ نے لکھا ہے تو وہ پڑھ لیتے ہیں، ٹائم تو ویسے کلاس میں ہو گیا ہے کہ یو ونس ٹولڈ آف اے بزرگ ہو سیڈ اباؤٹ ہمسیلف دیٹ ہی ہیز سچ اے کشف دیٹ اف اٹ از ایز اف ہی از سیئنگ دا انٹائر ورلڈ ان دا پام آف ہز ہینڈ، کین یو ایکسپلین ہاؤ دیٹ از ڈفرنٹ فرام دس. جی، یہ ڈسکس کرنا تھا اس ٹاپک کو آگے، کیونکہ اپنی مدا سرائی کا ابھی بات شروع ہو رہی ہے، اتنے آپ نے ستاری سوال کر لیا، تو ٹھیک ہے ابھی کلاس سے پتہ نہیں یاد رہے کہ نہیں. تو یہ جو اپنی مدا سرائی ہوتی ہے نا، یہ بزرگوں میں سے بہت سو کے ساتھ ایسے ایکسیپشنل واقعات جو ہیں وہ نیریٹڈ ہیں. یہ جو بزرگ تھے نا، اب اگر آپ ان کا نام سنیں گے، آپ کو شاید نام یاد نہیں ہے، نام سنیں گے تو امید ہے کہ آپ کبھی بالکل معاملہ کلیئر ہو جائے گا. یہ کون ہے جن کے بارے میں یہ بتایا تھا؟ یہ ہے کانسیپٹ آف نوئنگ ایوری تھنگ. نہیں دیر، چلیں ٹھیک ہے، ناٹ سیلف پریز، چلیں ٹھیک ہے، میں آپ کی سواری کو غلط سمجھا. ٹھیک ہے، تو نوئنگ ایوری تھنگ اس میں نہیں ہے، یعنی سینگ دا انٹائر ورلڈ ان دا پام آف ہز ہینڈ کا مطلب یہ کوئی تھوڑی ہے کہ ایوری تھنگ ان دا انٹائر ورلڈ واز نون ٹو ہیم، یہ کوئی تھوڑی اس کا مطلب ہے. اس کا مطلب یہ تھا، یہ پہلی بات تو کون تھے یہ؟ یہ تھے حضرت شاہ ولی اللہ محدث دہلوی رحمۃ اللہ علیہ، رائٹ؟ شاہ ولی اللہ محدث دہلوی رحمۃ اللہ علیہ، جو کہ صرف دیوبندیوں کے بڑے نہیں ہیں، یعنی دیوبندی خالی ان کو بڑا نہیں مانتے، بلکہ بریلوی اور اہل حدیث، ایون اہل حدیث غیر مقلد، وہ بھی ان کو بڑا مانتے ہیں. ٹھیک ہے، تو وہ تو یعنی برے صغیر کے اندر نا انڈسپیوٹیڈ سوائے شیعوں کے, ان کو ماشاء اللہ اہل سنہ والجماعت کا ہر بندہ بڑا مانتا ہے. تو اچھا چلے سیلف پریز کی بات نہیں تھی, تو اب اس کے اندر کانسیپٹ آف نوئنگ ایوری تھنگ کی بات یہ نہیں تھی, بلکہ وہ یہ فرمانا چاہ رہے تھے کہ دنیا کے اندر جو اولیاء موجود ہیں نا اللہ تعالیٰ کے نیک بندے, تو ان کی پریزنس کا اللہ تعالیٰ نے مجھے علم دیا ہے کہ وہ کہاں پہ موجود ہے, کون موجود ہے. ٹھیک ہے, تو میں یعنی صرف اس کانٹیکس کی بات کر رہے تھے کہ دنیا کے اندر اولیاء جو ہیں وہ کہاں کہاں کس کس لیول کے موجود ہیں. تو اس علم کے ساتھ میں یہ کہتا ہوں کہ اس وقت دنیا میں حضرت مظہر جانے جانا رحمۃ اللہ علیہ کے لیول کا کوئی دوسرا ولی نہیں ہے. صرف اس کانٹیکس کے اندر وہ یہ فرما رہے ہیں. ٹھیک ہے, حضرت مظہر جانے جانا رحمۃ اللہ علیہ جو کہ ہمارے سلسلے کے بڑے بڑے بزرگ ہیں, ٹھیک ہے, تو ان کے فضائل کے طور پر وہ بات بتا رہے ہیں. تو دس از ناٹ 100% نالج, ٹھیک ہے, دس از جسٹ اے ویری اسمال پورشن آف نالج. تو ہاں, تو اور پھر دوسری بات جو سیلف پریز کی آ رہی ہے, تو وہ پھر ان شاء اللہ اگلے جو ہم ٹاپک مزید کنٹینیو کریں گے تو اس میں یہ ان شاء اللہ کور ہو جائے گا. کسی اور کو کوئی سوال ہو تو پوچھ لیں, اس کے ٹائم پہ کلاس کا مکمل ہو جائے گا. چلو, میں تو سوچ رہا تھا کہ آج کی کلاس میں کینسل کر دوں, کیونکہ اجتماع کے بیانات وغیرہ آپ کو غریب سن رہے ہوں گے, تو پھر میں نے کہا کافی لمبا ایک گیپ ہے آپ کے بیان کے ختم ہونے سے لے کر کے اس کلاس کے ٹائم تک, وہ کر لیتے ہیں نارمل. ٹھیک ہے سر, اگر کوئی سوال نہیں ہے تو کلاس ختم کر دیتے ہیں, آپ کو کام آنا ہے.